آئیے اب ذکر کرتے ہیں ایک ایسی کہانی کا جو آسٹریلیا اور افغانستان سے جڑی ہوئی ہے۔ کابل میں طالبان کے اقتدار کے بعد ہم نے بہت سی ایسی ویڈیو کلپس اور خبریں اور تصاویر دیکھیں جس میں حامد کرزئی ایئرپورٹ پر ملک چھوڑنے والوں کا اجدہام لگا ہوا تھا، اور ایسے میں ہی وہاں پر ایک خودکش حملہ بھی ہوا تھا جس سے صورتحال اور بھی خطرناک ہو گئی تھی۔ ایک ایسے وقت میں ایک آسٹریلین شہری ایمان اپنے گھر والوں کے ساتھ افغانستان سے نکلنے میں کیسے کامیاب ہو سکیں، آئیے اس کی کہانی خود ان کی زبانی سنتے ہیں۔ اس وقت ہمارے ساتھ ایمان موجود ہیں۔ ایمان، ایس بی ایس اردو میں میں آپ کو خوش آمدید کہتا ہوں۔
شکریہ اینڈ السلام علیکم ٹو یور آڈینس۔
ایمان، آپ یہ بتائیے کہ آپ اس وقت برزبن کے ایک ہوٹل میں کرنتینیا میں ہیں، آپ افغانستان سے ابھی حال ہی میں واپس آئی ہیں، آپ افغانستان کب گئی تھیں اور کیوں گئی تھیں؟
میں افغانستان 2020 میں مارچ کو اپنی فیملی سے ملنے گئی تھی، اور جیسے میں وہاں پہنچی اس کے دو ہفتے بعد کووڈ یہاں پہ بہت زیادہ اس کا ریسٹرکشن ہو گیا آسٹریلیا میں اور ٹریول بین ہو گیا، تو اسی کے سبب سے میں واپسی نہیں کر پائی۔ تو میں وہاں اپنے پیرنٹس کے پاس رہنے لگی، اور اسی دوران مجھے ایک جاب بھی مل گیا کیونکہ افغانستان میں اتنا ریسٹرکشن نہیں تھا کووڈ کا، سو آئی اسٹارٹڈ ٹو ورک اینڈ لیو وتھ مائی فیملی۔ زندگی بہت اچھی جا رہی تھی، میں بہت اپنے کنٹری میں اپنے لوگوں کے ساتھ، اپنی فیملی اور ریلیٹیو کے ساتھ بہت انجوائے کر رہی تھی اپنا ٹائم، کیونکہ کافی سالوں بعد مجھے موقع ملا تھا۔ تو اٹ واز لائک ایوری تھنگ واز سو نارمل، حملے اور یہ سیکیورٹی لائک انسیکیورٹی ایشوز تو رہتی تھیں لائک اسٹیٹ لیول تک، بٹ کابل میں اتنا زیادہ برا حال نہیں تھا۔ But suddenly in August, starting August, سب کچھ چیزیں بدلنا شروع ہو گئی، اور جو ہے ہمیں خبریں ملنے لگی کہ ایوری ڈے ایک جو حصہ ہے فار ڈسٹرکٹس کا وہ طالبان کے قبضے میں آ رہی ہیں، تو ہر روز ایک دو تین جو اسمال ڈسٹرکٹ ہیں وہ طالبان کے ہاتھوں کیپچر ہو رہے ہیں، اور کچھ ہی دنوں میں سننے کو ملی، دیکھنے کو ملی کہ بہت بڑے جو اسٹیٹ ہیں لائک قندھار اور ہیرات پروونس وہ بھی کیپچر ہو گئی۔ تو اسی دوران مجھے آسٹریلین، کیونکہ میں اسمارٹ ٹریولر میں رجسٹرڈ تھی، تو مجھے نیوز اور ای میلز اور کالز آنے لگی کہ میرا کیا پلان ہے، میں آنا چاہتی ہوں واپس کہ نہیں۔ میرے لیے ڈیسیجن بنانا بہت مشکل تھا کیونکہ میں قریب ایک سال سے ابھی اپنی فیملی کے ساتھ رہ رہی تھی، اور ان میری وجہ سے ان کو بھی جو ہے ہمارے نیبرز میں ہمارے ارد گرد جو لوگ تھے ان کا ایکسپوجر ہو چکا تھا کہ وہ میرے ساتھ افیلیٹڈ ہیں، جو میں آسٹریلین سٹیزن ہوں اور میں ایک انٹرنیشنل این جی او میں بھی کام کرتی تھی، تو ان کے لائف کو بھی تھوڑا بہت نہیں بلکہ بہت زیادہ خطرہ ہو چکا تھا میری وجہ سے، سو میں ان کو بھی پیچھے نہیں چھوڑ سکتی تھی۔ بٹ اس دوران مجھے آسٹریلین ایمبیسی سے کال آنے شروع ہو گئے، کونسلیٹ سے کہ آپ کا کیا پلان ہے۔ تبھی آخری دن تک میں کچھ ڈیسیجن نہیں بنا پا سکی کیونکہ مجھے ابھی یقین ہی نہیں ہو رہا تھا کہ کابل جو ہے اتنا جلدی کیپچر ہوگا۔ میں ابھی بھی سوچتی
ہوں، اچھا یہ کس تاریخ کی بات ہے، یہ کس تاریخ کی بات ہے جب آپ نے آپ کو کالز؟
یہ ایک دو ہفتے جو ہیں ایک قریب آٹھ دن پہلے، آٹھ دن ہمارے آنے سے پہلے، طالبان کے کیپچر سے پہلے، کابل کے کیپچر سے پہلے کی بات ہے۔ تو اسی دوران مجھے لائک ہم اپنی فیملی میں بیٹھتے تھے اور بات کرتے تھے کہ اگر میں جاؤں گی تو اکیلی نہیں جاؤں گی، جب بھی جہاں بھی جائیں گے، کیونکہ فیملی کے ساتھ رہی ہوں، بہت مشکل ڈیسیجن تھا میرے لیے، تو ساتھ ہی جائیں گے یا نیبر کنٹریز میں اگین جائیں گے سیفٹی کے لیے۔ بٹ تبھی بھی کسی کو بھی یقین ہی نہیں، لائک امیجن بھی نہیں کر سکتے تھے کہ کابل چھ مہینے تک تو بالکل ہی کیپچر نہیں ہو پائے گا، تو اس لیے ہم اپنا ڈیلی جو لائف تھا وہ ہم گزار رہے تھے، لائک میں آفس جاتی تھی، میرا بھائی جو ہے وہ کام کرتا تھا، لائف واز جسٹ نارمل۔ بٹ ایک سنڈے کی بات تھی، میں ڈیٹ بھول گئی ہوں ایگزیکٹلی جس دن کابل کیپچر ہوا تھا، आई थिंक इट वॉज 15 अगस्त 15 को, तो 10 बजे के करीब मैं ऑफिस में एक मीटिंग अटेंड कर रही थी कि सडनली जो है वो इमरजेंसी अलार्म बजा और सबको कहा गया कि आप लोग घर जाओ क्योंकि तालिबान जो है वो काबुल के बिल्कुल करीब आ चुके हैं और सेफ नहीं है आप लोगों का यहाँ रहना, आप लोग सब घर जाओ। तो हमने जो अपनी डॉक्यूमेंट्स थी प्राइवेट कॉन्फिडेंशियल वो सब हमने अपने साथ ले लिया और जो कंप्यूटर्स थे वो सेफ रूम में लेके गए, लॉक हो गया ऑफिस और हम घर चले आए। वो हालत जो है वो मैं नहीं बयान कर सकती कि हम किस हालत में, किस वहम वहशत में, और एक बहुत बुरी लाइक फीलिंग्स थी कि हर रोज हम कितने खुशी से ऑफिस आते थे और मीटिंग्स होती थी, हम कम्युनिटी वर्क करते थे और देखो अभी हमें सब कुछ छोड़ के अभी घर जाना पड़ रहा है। और एक वहशत है, बहुत ज़्यादा ट्रैफिक जाम था, लोग इधर से उधर उधर से इधर जा रहे थे सब अपनी सेफ्टी के लिए, किसी को कुछ पता नहीं था तालिबान कहाँ आ गए हैं, कौन सी जगह मिनी एरिया तक आ चुके हैं।
इतवार 15 अगस्त की बात है
जी। जी,
और जिस दिन आप सुबह उस दिन दफ्तर अपने जा रही थी, अपने ऑफिस जा रही थी, उस वक्त तक आपको ऐसा कोई ख्याल नहीं था कि अगले 3-4 घंटे में एकदम से सूरत हाल बदल जाएगी? बिल्कुल
नहीं, बिल्कुल नहीं, बिल्कुल नहीं, बिल्कुल भी। हम 6 महीने तक कभी इमेजिन नहीं कर सकते थे कि काबुल जो भी स्टेट्स फॉल हो चुकी थी, सो दैट्स फाइन, बट काबुल का हम इमेजिन भी नहीं कर सकते थे, द कैपिटल सिटी का।
अपने घर वापस आई फिर दफ्तर से अपने सारे डॉक्यूमेंट्स वगैरह लेके, तो आपने घर में क्या देखा, घर वालों को क्या सूरत हाल थी उस वक्त?
वही हम न्यूज देख रहे थे, फॉलो कर रहे थे न्यूज, और क्योंकि हमारा जो घर है वो एयरपोर्ट के करीब है, तो सडनली वी स्टार्टेड टू हियर फायरिंग, गनशॉट्स एंड लाइक people running around from the airport, bahut shiddat aur you know tezi se jo hai wo army ke log, military ke log airport ki taraf se jo the wo kisi aur taraf ja rahe the, to bahut zyada rush tha aur sirf hame yahi milne sunne ko mili ke taliban ne jo hai wo abhi kabul mein enter ho chuke hain, abhi jo hai wo airport का पे कब्जा कर रहे हैं, तो इसीलिए हमें गन फायर ये वगैरह सुनने को मिली। तो उसी दिन हालत बहुत ख़राब थी, हम सब घर में जस्ट दुआ कर रहे थे कि कोई एयर स्ट्राइक्स ना हो, रॉकेट्स ये वगैरह ना हो, बट फायरिंग बहुत ज़्यादा थी। तो रात के कितने बजे तक, यानी 24/7 हमें फायरिंग सुनी पड़ी। फिर सैटरडे का दिन गया, संडे को सॉरी संडे का दिन गया, और फिर मंडे को भी हम घर में थे इसी यू नो खौफ में कि क्या होगा, अब क्या कर सकते हैं, एयरपोर्ट भी बंद हो चुका था, मुझे अपनी सेफ्टी की भी यू नो फिक्र थी क्योंकि being an Australian, I was not able to use my passport because airport jo hai wo to kabze mein tha, abhi to flights nahi hai, to commercial flights sari cancel ho gayi, to meri taraf se meri family ko bhi bahut zyada unko fikr hone lagi ki ha kya kya hoga, ye hamare liye nahi ja rahi aur dekho ye kya ho raha hai। तो उसी दौरान मुझे ईमेल आने लगे कॉन्सुलेट से अगेन कि आपका क्या डिसीजन है, आप जाना चाहती हो कि नहीं। तो उसी दौरान द नेक्स्ट डे व्हिच वाज ट्यूसडे द 17 जब उन्होंने कॉल किया, मुझे कॉन्सुलेट से कॉल आई, उन्होंने कहा कि आप आना अगर आना चाहती हो, क्योंकि अभी जो है एयरपोर्ट वो तालिबान के कब्जे में है, बट देर विल बी स्टिल US UK and Australian forces inside the airport who will help you to evacuate. So, agar aap jana chahti hain, main aapko gate ka detail deti hoon, kyunki without any details, it was not feasible to go, kyunki phir wo log jaane nahi dete the. तो उन्होंने मुझे डिटेल सेंड किया कि कौन से गेट पे, कौन सी लोकेशन पे मैं जाऊँ और वो मुझे अलाउ कर सकते थे।
खुद काबुल एयरपोर्ट पहुंचना कितना मुश्किल था आपके लिए, और जब आप वहां पहुंची तो काबुल के हवाई अड्डे पे आपने क्या देखा?
तो वैसे नॉर्मली तो काबुल एयरपोर्ट मेरे घर से तकरीबन 10 मिनट का रास्ता है, बट उस दिन हमने जब मैंने हाँ कर दी ऑस्ट्रेलियन को कॉन्सुलेट को कि आप मुझे एग्रेस भेजो, मैं जाऊंगी, تو ہم نے کہا کہ اوکے ٹھیک ہے چلتے ہیں, بٹ ہم نے ٹائم کا جو ہے وہ سوچا کہ ہم 2 بجے نکلتے ہیں گھر سے. تو انہوں نے شام کا مجھے بتایا تھا کہ آپ شام کو ایئرپورٹ میں ہونی چاہیے, آپ کو ہونا چاہیے وہاں پہ کیونکہ فلائٹ تبھی اویلیبل ہوں گی. تو ہم 2 بجے گھر سے نکلے, لائک وہ 10 منٹ کا راستہ اور 5-6 گھنٹے پہلے, وہ بھی پیدل کیونکہ بہت زیادہ
پیدل نکلی آپ.
ہاں ہاں کیونکہ فرسٹ آف آل گاڑی کا راستہ نہیں تھا کیونکہ ٹریفک جام بہت تھا, اور لوگوں نے جو ہے اپنے کراؤڈ دیکھا ہوگا کہ کتنی ہزاروں کی تعداد میں لوگوں نے جو ہے وہ ایئرپورٹ کے سامنے اکٹھے ہو گئے تھے سب سب کے سب.
آپ کے ساتھ اور کون کون تھا جو گھر سے نکلا آپ کے ساتھ جانے کے لیے؟
تو میری ہم نے اسی وقت فیصلہ کیا کہ ویسے بھی تو یہ ملٹری جو ہے ایویکویٹ کر رہی ہیں, تو کیوں نہ ہم ایک ساتھ چلتے ہیں, اگر ہو سکتا ہے تو ہم ایک ساتھ, انہوں نے الاؤ کر دیا. تو ہم ہیومینیٹیرین یو نو پروگرام ہے, ہو سکتا ہے کہ ہمیں کوئی سیفٹی ملے. اور وی ور ناٹ دیٹ ٹائم وی ور ناٹ تھنکنگ کہ آسٹریلیا ہمیں ایویکویٹ کرے گا, یو ایس یا کوئی بھی کنٹری. اس وقت ہمارا صرف یہ پلان تھا کہ ہم یہاں سے باہر نکلیں, ہم اس کا نہیں سوچ رہے تھے کہ ہمارا فائنل ڈیسٹینیشن کہاں ہوگا. تو ہم نے کہا چلو نکلتے ہیں گھر سے اور جو ہے مہاجرت کا سوچتے ہیں. تو اسی لیے ہم سارے کے سارے, میری موم ڈیڈ, میرے بھائی, ان کی بیوی اور 2 بچے اور میں, وہ ہم سب ایئرپورٹ کی طرف چلے گئے. تو بھیڑ بہت زیادہ تھا, کراؤڈ بہت زیادہ تھی. اور
اچھا آپ نے بتایا آپ پیدل آپ لوگ جا رہی تھیں, تو کیا کچھ سامان بھی آپ لوگوں کے ساتھ تھا؟
صرف ہم نے جو بیک پیک لیا تھا اس میں قرآن شریف, ایچ ممبر آف دا فیملی کے پاس تھا, ہمارے پاسپورٹ, کچھ کیش تھے اور بہت سارا واٹر اور فوڈ ہم نے بچوں کے لیے لیا تھا کیونکہ ہمیں کہا گیا تھا کہ شاید آپ کو ایئرپورٹ میں مور دین 24 آورس اندر جو ہے رہنا پڑے, تو آپ بہت سارا کھانا لے لیجیے گا. اور ہم نے کچھ بھی نہیں لیا اپنے ساتھ, تو ہمارا جو گھر تھا سب کچھ ہم پیچھے چھوڑ کے چلے آئے. ایک ہی بیک پیک سب کے پاس تھا, دیٹس اٹ.
تو آپ کو کیا ایئرپورٹ کے اندر جانے کے لیے کوئی کوریڈور فراہم کیا گیا؟ کیونکہ وہاں تو جو ہجوم لگا ہوا تھا اس میں تو کسی کو داخل نہیں ہو پا رہے تھے لوگ, تو آپ کس طرح ایئرپورٹ کے اندر پہنچی, لاؤنج کے اندر پہنچی؟
ہاں, تو جو ایڈریس انہوں نے ہمیں دیا تھا نارتھ گیٹ کی طرف, اس میں ابھی کیونکہ یہ جو ہے پہلے 2 دن کی بات ہے, طالبان کے پہلے 2-3 دن کی بات ہے, لوگوں کو اتنا زیادہ پتہ نہیں تھا کہ کون کون سی گیٹس کہاں کہاں پر اویلیبل ہے. تو جس گیٹ پہ ہمیں بلایا گیا تھا وہاں تک جانے کے لیے تو کراؤڈ تھی, بٹ وہ جو گیٹ تھا اسپیسیفکلی ہم گلی اور گلیوں سے جو ہے وہ اندر چلے گئے اور وہاں پہ جو ہے اسٹل کراؤڈ تھی, لائک 100 کی تعداد میں, بٹ ان کو جو ہے وہ ہم اسی لیے تو ہمیں بہت زیادہ وقت لگا کیونکہ وہاں پہ لوگ تھے جو وداؤٹ ڈاکومینٹس تھے, لوگ تھے جن کے پاس پاسپورٹ تھا, بٹ کیونکہ میرے پاس آسٹریلین پاسپورٹ تھا اور میں لائک بھیڑ سے لائک جیسے پش کر کے ہم لوگ آگے تک پہنچے. اور فرسٹ چیک پوائنٹ پہ بھی طالبان کا چیک پوائنٹ تھا, دوسرا بھی طالبان کا چیک پوائنٹ تھا, تیسرے میں جو ہے وہ امریکن آرمی کا جو چیک پوائنٹ تھا. بہت مشکل سے یو نو بھیڑ سے پش کر کے نکلے ہم فرسٹ چیک پوائنٹ تک. پھر وہاں پہ یو نو طالبان سے ہم نے پشتوں میں بات کی, انہوں نے اندر جانے کا بالکل ہمیں یو نو اجازت نہیں دی. بہت زیادہ مشکلوں سے لائک ہمیں وہاں پہ 1 گھنٹہ رکنا پڑا ایک چیک پوائنٹ پہ, پھر وہاں سے کچھ کر کے ہم لوگ جو ہے دوسرے چیک پوائنٹ تک پہنچے. وہاں پہ بھی کوئی ہمارا نہیں سن رہا تھا اور وہ کہہ رہے تھے کہ نہیں, ہم نہیں مانتے کسی کے پاس پاسپورٹ ہے, یہاں سب کے پاس پاسپورٹ ہے, یہ ہے وہ ہے, بٹ اللہ نے ہماری سن لی, اللہ ہماری طرف تھا. تو ہم نے جب پاسپورٹ دکھایا تو اس ایک اچھا بندہ تھا اس کا, تو اس نے کہا کہ آپ یہاں رکو, میں سمجھ سکتا ہوں کہ آپ کی جو پاسپورٹ ہے وہ فیک نہیں ہے, حالانکہ ہم نے دیکھا ہے کہ کچھ لوگوں نے جو ہے فیک ڈاکومینٹس دکھا کر یہاں سے نکلے, بٹ آپ کا جو پاسپورٹ ہے وہ صحیح ہے, تو آپ جسٹ ویٹ کرو, میں کچھ انتظام کرتا ہوں. پھر ہمیں 20 लाइक 30-40 मिनट्स हम वहाँ पे रुके, उसके बाद उन्होंने हमें अंदर जाने दिया तीसरे चेक पॉइंट तक. तीसरा चेक पॉइंट जो है वो फिर यूएस मिलिट्री का था, वहाँ पे हमने अपनी पासपोर्ट दिखाई. और मेरे फादर जो हैं वो आखिरी शख्स थे, क्योंकि वो देख रहे थे कि सबको फैमिली मेंबर्स आगे आगे हैं, वो हमारे बिल्कुल पीछे थे. तो जैसे मेरे फादर की एंट्री हो रही थी, हम गेट से अंदर हो रहे थे एयरपोर्ट के अंदर, तभी क्राउड ने कुछ किया, यूएस वालों मिलिट्री वालों ने फायरिंग शुरू की. और जैसे ही फायरिंग शुरू हो गई, क्राउड ने हमला किया और वहीं पे जो है मेरे फादर फिर वो हमसे बिछड़ गए. वो जैसे ही लाइक फायरिंग हो गई, इन्होंने दरवाजा जो है वो बंद कर दिया और हम यहाँ अंदर रह गए और मेरे फादर बाहर. तो उस वक्त हम कुछ भी नहीं कर सकते थे. उस हालत में उन्होंने कहा कि हमारे साथ बच्चे हैं, हम अगर बाहर भी जाना चाहें तो वो नहीं अलाउ कर सकते. तो बहुत मुश्किलों से, बहुत ज्यादा तकलीफों से फिर हम अंदर, हमें टर्मिनल में लाया गया. और वहां पे अनफॉर्चुनेटली मुझे उस वक्त ये डिसीजन मेकिंग जो है वो बहुत मुश्किल हो गया था कि मैं वेट करूं कि ऑस्ट्रेलियन फ्लाइट कब आ रही है या न्यूजीलैंड फ्लाइट कब आ रही है. तो जो भी प्लेन अवेलेबल था, कतर जा रहा था, दुबई जा रहा था, व्हाटएवर वाज देयर, आई सेड प्लीज जस्ट टेक अस आउट. सो तभी उन्होंने हमें रजिस्टर किया और ऑस्ट्रेलिया के बजाय हम फर्स्ट कतर पहुंचे. तो 17 को हमारा जो है वो हम निकले अफगानिस्तान से.
और आप कतर पहुंच गए, आपके फादर आप वहीं रह गए. उसके बाद आप कतर में आपने 14 दिन कयाम किया कैंप में, और फिर वहां से आप अपने भाई की फैमिली वालदा के साथ आप यहां ऑस्ट्रेलिया पहुंची. आप ब्रिस्बेन आई और फिर आप यहां क्वारंटाइन में हैं. तो यहां पहुंचते पहुंचते इस दौरान में आपका अपने वालिद से रابطہ हुआ, अब वो किस हाल में है?
अल्हम्दुलिल्लाह वो अब ठीक है. कतर में पहुंचने के बाद 3-4 दिन बाद मुझे इंटरनेट कनेक्शन मिल गया. और जैसे मैं अपने फादर को कॉल करती थी, कॉल नहीं लग रहा था, तो मैंने अपने कज़न से बात की, क्योंकि हमें उनकी सेहत की और आफियत की बहुत फिक्र थी. कि वहाँ पे जब फर्स्ट कैंप पे जब हम गए थे, वहाँ पे बिल्कुल कनेक्शन, इंटरनेट कनेक्शन और कॉल अलाउ नहीं था. तो 4 दिन हमने लाइक 4 साल गुजारे. फिर उसके बाद जब कनेक्शन मिल गया, अपने कज़न से बात की, उन्होंने कहा कि सब खैरियत है, मेरे फादर थोड़े जख्मी हो गए थे बट ही वॉज ओके एट एंड वो घर पे थे. और फिर
वो सेफ हैं, अब ठीक ठाक हैं, वहाँ पर
ठीक है, घर में हैं. उनका बाहर जाना इतना ज्यादा सेफ नहीं है बिकॉज ऑफ उनका जो बैकग्राउंड है वो भी.
जी, आपके फादर होने की वजह से भी, क्योंकि आप ऑस्ट्रेलियन सिटीजन भी थी और आप एनजीओ में भी काम कर रही थी,
अपने ऑन जॉब की वजह से, बिकॉज वो आप गवर्नमेंट में काम करते थे इसलिए.
अच्छा, अब इस वक्त तो आप यहाँ क्वारंटाइन में हैं, अब आप क्या उम्मीद करती हैं, और जो लोग वहाँ पे रह गए हैं और आने की कोशिश कर रहे हैं, क्या उनको कुछ मशवरा भी देना चाहेंगी चलते चलते?
Well, मैं तो फर्स्ट ऑफ ऑल सबकी खैरियत चाहती हूँ, इंशाल्लाह सब वहाँ पे सेफ और ठीक रहें. सेकेंडली अपने फादर के लिए मैं जल्द से जल्द जो भी प्रोसेस है कि ऑस्ट्रेलियन गवर्नमेंट का, वो मैं प्रोसेस करूँगी उनके आने का इंतज़ाम करने के लिए. और तीसरा, जो लोग रह गए हैं उनके लिए ऑफ कोर्स मेरे दोस्त और मेरे जो कॉलीग्स हैं वहाँ पे, सब मुझे अप्रोच कर रहे हैं. और जितना भी मैं कर सकती हूँ उनके लिए इंफॉर्मेशन और ये ह्यूमैनिटेरियन फॉर्म्स जो है, मैं उनको बताती हूँ कि ये फॉर्म्स फिल करें, क्योंकि अब तो सारी दुनिया का जो यू नो अटेंशन है वो अफगानिस्तान की तरफ से है. वो मैं और मैं ये उम्मीद करती हूँ कि जो ऑस्ट्रेलियन गवर्नमेंट है वो इस क्राइसिस के दौरान अफगानिस्तान एप्लीकेशंस के लिए जो तादाद है, जो जगह है, प्लेसेस वीजा के, वो थोड़ा और इंक्रीज करें, क्योंकि इस हालत में माइनॉरिटीज और जो लोग हैं वो बहुत ज्यादा بد اور برے حال میں ہیں وہاں پہ. تو یہ تو بہت اچھی بات ہے کہ انہوں نے 3,000 امیڈیٹ اور ایمرجنسی ویزا جو ہے وہ ایشو کیا. بٹ یو نو دیٹ وڈ بی گریٹ اف دے کین انکریز دا نمبر.
بہت بہت شکریہ ایمان, اور آپ نے اس مشکل وقت میں اپنی پوری کہانی ہمارے سننے والوں سے شیئر کی, اور ہمیں امید ہے کہ باقی لوگ بھی وہاں بحفاظت ہوں گے اور جو لوگ اس طرح ایک دوسرے سے بچھڑ گئے ہیں وہ آپس میں مل سکیں گے. آپ کا ہمارے سامعین سے بات کرنے کا بہت بہت شکریہ.
Thank you so much for having me in your show. Thank you.